मेरा प्यारा देशवासीहरू, 2016 को यो पहिलो मन की बात हो। मन की बातले मलाई तपाईहरूसित यसरी बाँधेर राखेको छ, यसरी बाँधेर राखेको छ कि कुनै पनि चीज देख्दा केही विचार आइहाल्छ त तपाईहरूलाई बताउन इच्छा भइहाल्दछ। हिजो म पूज्य बापूलाई श्रद्धाञ्जली दिनको निम्ति राजघाट गएको थिएँ। शहीदहरूलाई स्मरण गर्नको निम्ति यो प्रति वर्ष हुने कार्यक्रम हो। ठिक 11 बजे 2 मिनटको निम्ति मौन धारण गरेर देशको निम्ति ज्यानको बाजी लगाउने, प्राण न्यौछावर गर्ने महापुरूषहरूको निम्ति, वीर पुरूषहरूको लागि, तेजस्वी तपस्वी मानिसहरूको लागि श्रद्धा व्यक्त गर्ने अवसर हुँदछ। तर यदि हामीले हेर्नु हो भने हामी बीच कतिपय यस्ता मानिसहरू छन् जसले यो काम गरेनन्। तपाईहरूलाई लाग्दैन कि यो स्वभाव हुनुपर्दछ? यसलाई हामीले आफ्नो राष्ट्रिय जिम्मेवारी सम्झनु पर्दछ। मलाई थाहा छ कि मेरो एउटा मन की बातले यसो हुन सक्दैन, तर जुन कुरा मैले हिजो फिल गरे लाग्यो तपाईसित चर्चा गरौं। अनि यिनै कुराहरू त हुन् जसले देशको निम्ति हामीलाई जिउने प्रेरणा दिँदछ। तपाईँ कल्पना मात्र गर्नुहोस्, हरेक वर्ष 30 जनवरी ठिक 11 बजे 125 करोड देशवासीहरूले 2 मिनटको लागि मौन धारण गरून्। तपाईँ कल्पना त गर्न सक्नुहुन्छ कि यो घटनामा कति ठूलो ताकत होला। अनि हाम्रो शास्त्रले भनेको कुरा सही छ, संगच्छध्वम सम्बद्धम सम्बो मनासिम जानताम। हामी सबै एक साथ हिँडौँ, एक साथ बोलौँ, हाम्रो मन एक होस्। यही त राष्ट्रको साँचो ताकत हो। अनि यो ताकतलाई प्राण दिने काम यस्तै घटनाहरूले गर्दछन्। मेरा प्यारा देशवासीहरू, केही दिन अघि म सरदार पटेलको विचारहरूलाई पढिरहेको थिएँ त केही कुराहरूमाथि मेरो ध्यान गयो। अनि उहाँको एउटा कुरा मलाई साह्रै मन पर्यो। खादीको सम्बन्धमा सरदार पटेलले भन्नुभएको छ, हिन्दुस्तानको आजादी खादीमा नै छ, हिन्दुस्तानको सभ्यता पनि खादीमा नै छ। हिन्दुस्तानमा जसलाई हामी परम धर्म मान्दछौँ त्यो अहिंसा खादीमा नै छ। अनि हिन्दुस्तानका कृषक जसको लागि तपाईँ यत्रो भावना देखाउनुहुन्छ उनीहरूको कल्याण पनि खादीमा नै छ। सरदार साहब सरल भाषामा सिधा कुरा गर्ने स्वभावका व्यक्ति थिए। अनि खुबै राम्रो ढङ्गमा उहाँले खादीको महत्व बताउनु भएको छ। मैले हिजो 30 जनवरीमा पूज्य बापूको पुण्यतिथिको अवसरमा देशमा खादी एवं ग्राम उद्योगसित जोडिएका जति पनि मानिसहरूसम्म पुग्न सकिन्छ मैले पत्र लेखेर उनीहरूसम्म पुग्ने प्रयास गरेँ। त्यसै त पूज्य बापू विज्ञानका पक्षधर थिए त मैले पनि टेक्नोलोजीको नै उपयोग गरेँ। अनि टेक्नोलोजीको माध्यमद्वारा लाखौँ यस्ता दाजुभाइ दिदी बहिनीहरूसम्म पुग्ने प्रयास गरे। खादी अब एउटा सिम्बल भएको छ, एउटा अलग पहिचान बनिएको छ। अब खादी युवा पिँढीको पनि आकर्षणको केन्द्र बन्दै गइरहेछ। अनि विशेष गरी जस जसले होलिस्टिक हेल्थ केयर औ अर्ग्यानिकतर्फ झुकाव राख्दछन् उनीहरूको लागि त एउटा उत्तम उपाय बनेको छ। फेसनको रूपमा पनि खादीले आफ्नो स्थान बनाएको छ। अनि म खादीसित जोडिएका मानिसहरूलाई अभिनन्दन गर्दछु कि उनीहरूले खादीमा नयाँपन ल्याउनको निम्ति भरमगदूर प्रयास गरेका छन्। अर्थव्यवस्थामा बजारको आफ्नो महत्व छ। खादीले पनि भावनात्मक स्थानको साथसाथै बजारमा पनि आफ्नो जग्गा बनाउन अनिवार्य भएको छ। जब मैले मानिसहरूलाई भने कि अनेक प्रकारका फेब्रिकहरू तपाईँहरूसित छ त एउटा खादीको पनि हुनुपर्दछ। अनि यो कुरा मानिसहरूले अपनाएका छन् कि खादीधारी त बन्न सकिँदैन तर 10 प्रकारको फेब्रिक भएको ठाउँमा एउटा खादीको पनि बनाइहालौँ। तर साथसाथमा मेरो कुराले सरकारमा पनि एउटा सकारात्मक माहौल बन्दैछ। धेरै वर्ष अघि सरकारमा खादीको भरपूर उपयोग हुँदथ्यो तर बिस्तारै बिस्तारै आधुनिकताको नाममा यो सबै कुरा खत्तम हुँदै गयो। अनि खादीसित जोडिएका हाम्रा गरिब मानिसहरू बेरोजगार हुँदै गए। खादीमा करोड़ौं मानिसहरूलाई रोजगार दिने ताकत छ। केही समय अघि रेल मन्त्रालय, पुलिस विभाग, भारतीय नौसेना, उत्तराखण्डको डाक विभाग यस्ता कैयन सरकारी संस्थानहरूले खादीको उपयोगलाई बढावा दिनको निम्ति केही राम्रो इनिसिएटिभ लिएका छन्। अनि मलाई बताइएको छ कि सरकारी विभागहरूको यस्तो प्रयासको परिणामस्वरूप खादीको क्षेत्रमा काम गर्ने ती मानिसहरूका निम्ति यो रिक्वायरमेन्टलाई पूरा गर्नको निम्ति, सरकारको आवश्यकतालाई पूरा गर्नको निम्ति अतिरिक्त एक्स्ट्रा 18 लाख मानव दिनको रोजगार जेनेरेट हुनेछ। 18 लाख म्यान डेज, यो आफैमा एउटा ठूलो जम्प हुनेछ। पूज्य बापु पनि सदैव टेक्नोलोजीको अपग्रेडेसनमाथि खुबै सजग हुनुहुन्थ्यो अनि आग्रही पनि हुनुहुन्थ्यो। अनि यसैले त हाम्रो चर्खा विकसित हुँदै हुँदै यहाँसम्म आइपुगेको छ। हिजो आज सोलरको उपयोग गर्दै चर्खा चलाउनु, सोलर एनर्जीलाई चर्खासित जोड्नु खुबै सफल प्रयोग रहेको छ। त्यसैले गर्दा मेहनत घटेको छ, उत्पादन बढेको छ अनि क्वालिटेटिभ गुणात्मक परिवर्तन पनि आएको छ। विशेष गरी सोलर चर्खाको लागि मानिसहरूले मलाई थुप्रै पत्रहरू पठाइरहन्छन्। राजस्थानको दौसाबाट गीता देवी, कोमल देवी अनि बिहारको नवादा जिल्लाकी साधना देवीले मलाई पत्र लेखेर भनेका छन् कि सोलर चर्खाले गर्दा उनीहरूको जीवनमा ठूलो परिवर्तन आएको छ। हाम्रो आय डबल भएको छ अनि हाम्रो जो सुत छ त्यसप्रति पनि आकर्षण बढेको छ। यी सबै कुराहरूले एउटा नयाँ उत्साह बढाउँदछ। अनि 30 जनवरीमा पूज्य बापूलाई जब स्मरण गर्दछौ त म फेरि एकपल्ट दोहोर्याउँदछु, यति त अवश्य गरौं कि आफ्नो यति धेरै वस्त्रहरूमा एउटा खादीको पनि होस्, यसको आग्रही बनौं। प्यारा देशवासीहरू, 26 जनवरीको पर्व बडो उमङ्ग र उत्साहसित हामी सबैले मनायौं। चारैतिर आतंकवादीले के गर्लान्, यसको चिन्ताको माहौलमा देशवासीहरूले हिम्मत देखाए, हौसला देखाए अनि आन बान शानसित प्रजासत्ताक पर्व मनाए। तर कतिपय मानिसहरूले बेग्लै प्रकारका कतिपय कुराहरू गरेका छन् जसलाई म चाहन्छु कि यी कुराहरूमाथि हामीले ध्यान दिनुपर्नेछ। विशेष गरी हरियाणा र गुजरात दुई राज्यहरूले एउटा खुबै अनौठो प्रयोग गरे। यो वर्ष उनीहरूले प्रत्येक गाउँमा जुन गभर्मेन्ट स्कुल छ त्यहाँ ध्वजारोहण गर्नको लागि उनीहरूले त्यस गाउँको जो खुबै पढे लेखेका छोरीहरू छन् उनीहरूलाई चुने। हरियाणा र गुजरातले छोरीको महत्व दियो, पढे लेखेका छोरीहरूलाई विशेष महत्व दियो। छोरी बचाऊ, छोरी पढाऊ, यसको एउटा उत्तम सन्देश दिने उनीहरूले प्रयास गरे। म दुवै राज्यहरूको यस्तो कल्पना शक्तिलाई बधाई दिँदछु अनि ती सबै छोरीहरूलाई बधाई दिँदछु जसलाई ध्वजारोहण गर्ने अवसर प्राप्त भयो। हरियाणामा त अर्को पनि काम भएको छ कि गत एक वर्षमा जुन परिवारमा छोरीको जन्म भएको छ यस्ता परिवारजनलाई 26 जनवरीको निम्ति विशेष निमन्त्रण गरेर भीआईपीको रूपमा प्रथम पंक्तिमा उनीहरूलाई स्थान दियो। यो आफैमा यत्रो ठूलो गौरवको क्षण थियो अनि मलाई यो कुराको खुसी छ कि मैले आफ्नो छोरी बचाऊ छोरी पढाऊ अभियानलाई हरियाणाबाट प्रारम्भ गरेको थिएँ, किनकि हरियाणामा सेक्स रेसियोमा भयंकर गडबडी भइसकेको थियो। 1000 छोराहरूको तुलनामा जन्म लिने छोरीहरूको संख्या खुबै कम भइसकेको थियो, ठूलो चिन्ता थियो। सामाजिक सन्तुलन खतरामा परिसकेको थियो। अनि जब मैले हरियाणालाई चुने त मलाई हाम्रा अधिकारीहरूले भनेका थिए कि होइन होइन साहब, त्यहाँ गर्नु हुँदैन, त्यहाँ त खुबै नेगेटिभ माहौल छ। तर मैले काम गरे अनि म आज हरियाणालाई हृदयबाट अभिनन्दन गर्दछु कि उनीहरूले यो कुरालाई आफ्नो बनाए अनि आज छोरीको जन्म संख्यामा खुबै तेज गतिमा वृद्धि आएको छ। म साँच्चै त्यहाँको सामाजिक जीवनमा जुन बदलाव आएको छ त्यसको लागि अभिनन्दन गर्दछु। पछिल्लो मन की बातमा मैले दुईवटा कुरा भनेको थिएँ। एक, एउटा नागरिकको हैसियतमा हामीले महापुरूषहरूको स्ट्याच्युको सफाई गर्दा के हुन्छ। स्ट्याच्यु लगाउनको लागि त हामी खुबै इमोसनल हुँदछौँ, तर पछि हामी लापरवाह बन्दछौं। अनि अर्को कुरा, मैले भनेको थिएँ प्रजासत्ताक पर्व हो भने हामीले कर्तव्यमाथि कसरी बल दिन सक्दछौं, कर्तव्यको कुरा कसरी गर्न सकिन्छ। अधिकारहरूको चर्चा धेरै भइसक्यो अनि यो भइरहनेछ, तर कर्तव्यमाथि पनि त चर्चा हुनुपर्दछ। मलाई खुसी लागेको छ कि देशका कैयन स्थानहरूमा नागरिकहरू अघि आए, सामाजिक संस्थाहरू अघि आए, शैक्षणिक संस्थानहरू पनि अघि आए, केही सन्त महात्माहरू अघि आए अनि उनीहरू सबैले कहीँ न कहीँ जहाँ यस्ता स्ट्याचुहरू छन्, प्रतिमाहरू छन्, त्यसको सफाई गरे, परिसरको सफाई गरे। एउटा राम्रो सुरुवात भएको छ अनि यो केवल स्वच्छता अभियान मात्र होइन, यो सम्मान अभियान पनि हो। म जोसुकैको उल्लेख गरिरहेको छुइनँ, तर जुन खबर प्राप्त भएको छ खुबै सन्तोषजनक छ। कतिपय मानिसहरू सायद संकोचवश खबरहरू दिन चाहँदैनन् होला। म उनीहरू सबैलाई आग्रह गर्दछु, माई गभ पोर्टलमा तपाईँहरूले जुन स्ट्याच्युको सफाई गर्नुभएको छ त्यसको फोटो अवश्य पठाउनुहोस्। संसारभरिका मानिसहरूले त्यसलाई हेर्नेछन् अनि गर्व महसुस गर्नेछन्। त्यसै गरी 26 जनवरीमा कर्तव्य र अधिकार, मैले मानिसहरूको विचार मागेको थिएँ अनि मलाई खुसी लागेको छ कि त्यसमा हजारौं मानिसहरूले भाग लिए। प्यारा देशवासीहरू, एउटा कामको लागि मलाई तपाईँहरूको सहायता चाहिएको छ अनि मलाई विश्वास छ कि तपाईँहरूले मलाई सहयोग गर्नुहुनेछ। हाम्रो देशमा कृषकहरूको नाममा धेरै थोक भनिन्छ, थुप्रै कुराहरू गरिन्छ। जे होस्, म त्यो विवादमा अल्झिन चाहन्न, तर कृषकहरूको एउटा सबैभन्दा ठूलो संकट छ, प्राकृतिक आपदामा उनीहरूको पूर्ण परिश्रम सबै खेर जाँदछ, उनीहरूको वर्षभरिको मेहनत सखाप हुँदछ। उनीहरूलाई सुरक्षा दिने एकमात्र उपाय अहिले त ध्यानमा आउँदछ अनि त्यो हो फसल बीमा योजना। 2016 भारत सरकारले एउटा खुबै ठूलो उपहार कृषकहरूलाई दिएको छ, प्रधानमन्त्री फसल बीमा योजना। तर यो योजनाको सराहना होस्, वाहवाही होस्, प्रधानमन्त्रीलाई बधाई प्राप्त होस्, यसको लागि होइन। यतिका वर्षसम्म फसल बीमाको चर्चा भइरहेको छ, तर देशका 20-25% भन्दा अधिक कृषक त्यसको लाभार्थी बन्न सकेका छैनन्, त्योसित जोडिन सकेका छैनन्। के हामी संकल्प गर्न सक्छौ कि आउने 1-2 वर्षमा हामीले कम्तीमा पनि देशका 50% कृषकहरूलाई फसल बीमासित जोड्न सक्छौ भनेर? बस मलाई यसमा तपाईँहरूको सहायता चाहिएको छ, किनकि यदि उनीहरू फसल बीमासित जोडिए भने त संकटको समयमा एउटा खुबै ठूलो सहयोग पाउनेछन्। अनि यसपल्ट प्रधानमन्त्री फसल बीमा योजनाको यति धेरै जनस्वीकृति पाएका छौं किनकि यसलाई यति व्यापक बनाएका छौं, यति सरल बनाइएको छ, यत्रो टेक्नोलोजीको इनपुट ल्याएका छौं। अनि यति मात्र होइन, फसल काटेपछि पनि यदि 15 दिनभित्रमा केही भएको खण्डमा पनि सहयोगको आश्वासन दिइएको छ। टेक्नोलोजीको उपयोग गरेर त्यसको गति तेज कसरी हुनेछ, बीमाको पैसा पाउनमा विलम्ब नहोस्, यी सबै कुराहरूमा ध्यान दिइएको छ। सबैभन्दा ठूलो कुरा, फसल बीमाको प्रिमियमको दर यति कम गरिएको छ, यति कम गरिएको छ जसलाई सायद कसैले सोचेको पनि थिएन होला। नयाँ बीमा योजनामा कृषकको निम्ति प्रिमियमको अधिकतम सीमा बर्खे बालीको निम्ति 2% अनि हिउँदे फसलको लागि 1.5% हुनेछ। अब मलाई भन्नुहोस्, मेरो कुनै कृषक दाजुभाइ यदि यस कुराबाट वञ्चित रहे भने नोक्सान हुन्छ कि हुँदैन? तपाईँ कृषक हुनुहुन्न होला, तर मेरो मनको कुरा सुनिरहनु भएको छ। के तपाईँ कृषकहरूसम्म मेरो कुरा पुर्याउनुहुन्छ? अनि यसैले म चाहन्छु कि तपाईँ यसलाई धेरैभन्दा धेरै प्रचार गर्नुहोस्। यसको लागि यसपल्ट मैले तपाईँहरूको निम्ति नयाँ योजना पनि ल्याएको छु। म चाहन्छु कि मेरो प्रधानमन्त्री फसल बीमा योजनाको कुरा मानिसहरूसम्म पुगोस्। अनि यो कुरा सही हो कि टिभीमा रेडियोमा मेरो मन की बात तपाईँ सुन्नुहुन्छ, तर बादमा सुन्नुहुन्छ भने के गर्ने? अब म तपाईँहरूलाई एउटा उपहार दिन लागिरहेछु कि तपाईँ आफ्नो मोबाइल फोनमा पनि मेरो मन की बात सुन्न सक्नुहुन्छ अनि जहिले पनि सुन्न सक्नुहुन्छ। तपाईले केवल यति मात्र गर्नुपर्नेछ, बस एउटा मिस कल गरिदिनुहोस् आफ्नो मोबाइल फोनबाट। मन की बात को लागि मोबाइल फोन को नम्बर निश्चित गरिएको छ 8190881908 8190881908। तपाईले मिस कल गर्नुभएपछि जहिले पनि मन की बात सुन्न पाउनुहुनेछ। अहिले त यो हिन्दीमा छ, चाँडै नै तपाईले आफ्नो मातृभाषामा पनि मन की बात सुन्ने अवसर पाउनुहुनेछ। यसको लागि पनि मेरो प्रबन्ध जारी छ। मेरा प्यारा नौजवानहरू, तपाईहरूले त कमाल गरिदिनुभयो। जब स्टार्टअपको कार्यक्रम 16 जनवरीमा भयो, सारा देशका नौजवानहरूमा नयाँ ऊर्जा, नयाँ चेतना, नयाँ उमङ्ग, नयाँ उत्साह मैले अनुभव गरेँ। लाखौंको संख्यामा मानिसहरूले त्यस कार्यक्रममा आउनको निम्ति रेजिस्ट्रेसन गराए, तर त्यत्रो जग्गा नभएकोले गर्दा आखिर विज्ञान भवनमा यो कार्यक्रम भयो। तपाईँ पुग्न सक्नु भएन, तर तपाईँ पूरा समय अनलाइन यसमा उपस्थित हुनुहुन्थ्यो। सायद कुनै एउटा कार्यक्रममा यत्रो समयसम्म लाखौंको संख्यामा नौजवानहरूले आफैलाई जोडेर राखे अनि यस्तो खुबै रेयरली हुँदछ, तर भयो। अनि मैले हेरिरहेको थिएँ कि स्टार्टअपको के उमङ्ग रहेछ भनेर। तर एउटा कुरा जुन सामान्य मानिसहरूको सोच हो कि स्टार्टअप अर्थात् आइटी रिलेटेड कुराहरू खुबै सोफिस्टिकेटेड कारोबार। स्टार्टअपको यस इभेन्ट पश्चात यो भ्रम समाप्त भयो। आइटीको छेउछाउको स्टार्टअप त एउटा सानो भाग मात्र हो, जीवन विशाल छ, आवश्यकताहरू अनन्त छन्। स्टार्टअपले पनि अनगन्ती अवसरहरू लिएर आउनेछ। म भर्खरै केही दिन अघि सिक्किम गएको थिएँ। सिक्किम अब देशको एउटा अर्ग्यानिक स्टेट बनेको छ अनि देशभरिका कृषि मन्त्रीहरू अनि कृषि सचिवहरूलाई मैले त्यहाँ आमन्त्रित गरेको थिएँ। मलाई त्यहाँ दुईजना नौजवानहरूलाई भेट्ने अवसर प्राप्त भयो। आइआइएमबाट पढेर निस्किएका एकजना अनुराग अग्रवाल अनि अर्का सिद्धि कर्णानी। उनीहरू स्टार्टअपतर्फ लागेका रहेछन् अनि उनीहरूलाई मैले सिक्किममा भेटे। उनीहरू नर्थ इस्टमा काम गर्दछन्, कृषि क्षेत्रमा काम गर्दछन् अनि हर्बल उत्पादन, अर्ग्यानिक उत्पादन, यसको ग्लोबल मार्केटिङ गर्दछन्। यो हो नि कुरा। पछिल्लो पल्ट मैले मेरो स्टार्टअपसित जोडिएका मानिसहरूसित भनेको थिएँ कि नरेन्द्र मोदी एपमा आफ्नो अनुभव पठाउनुहोस्। धेरैले पठाए, तर अझै आएदेखि मलाई खुसी लाग्नेछ। तर जुन आएका छन् तिनीहरू पनि वास्तवमा प्रेरक छन्। कुनै विश्वास द्विवेदी भन्ने एकजना नौजवान छन्, उनले अनलाइन किचन स्टार्टअप गरेका छन् अनि ती मध्यमवर्गीय मानिसहरू जो रोजी रोटीका लागि आएका छन् उनीहरूलाई तिनले अनलाइन नेटवर्किङद्वारा टिफिन पुर्याउने काम गर्दछन्। एकजना मिस्टर दिग्नेश पाठक छन्, उनले कृषकहरूको लागि अनि विशेष गरी पशुहरूको आहार हुन्छ, एनिमल फिड हुन्छ, त्यसमा काम गर्ने मन बनाएका छन्। यदि हाम्रो देशको पशुहरूलाई राम्रो आहार प्राप्त भए त हामीलाई राम्रो दुध मिल्नेछ। हामीलाई राम्रो दुध प्राप्त भए त हाम्रो देशका नौजवानहरू ताकतवर बन्नेछन्। मनोज गिल्दा, निखिलजी, उनीहरूले एग्री स्टोरेजको स्टार्टअप सुरु गरेका छन्। उनीहरू साइन्टिफिक फ्रुट स्टोरेज सिस्टमसित कृषि उत्पादहरूको लागि बल्क स्टोरेज सिस्टम डेभलप गरिरहेका छन्। अर्थात् थुप्रै सुझावहरू आएका छन्। तपाईँ अझ धेरै पठाउनुहोस्, मलाई खुसी लाग्नेछ अनि मलाई घरिघरि मन की बातमा यदि स्टार्टअपको कुरा गर्नुपर्दा, जस्तै म स्वच्छताको कुरा प्रत्येक पल्ट गर्दछु, स्टार्टअपको पनि गर्नेछु, किनकि तपाईँको पराक्रम यो हाम्रो प्रेरणा हो। मेरा प्यारा देशवासीहरू, स्वच्छता अब सौन्दर्यसित पनि जोडिँदैछ। धेरै वर्षसम्म हामीले दुर्गन्ध विरुद्ध असन्तुष्टि प्रकट गरिरह्यौं, तर दुर्गन्ध हटेन। अब देशवासीहरूले दुर्गन्धको चर्चा छोडेर स्वच्छताको चर्चा सुरु गरेका छन् अनि स्वच्छताको काम कतै न कतै केही न केही भइरहेको छ। तर अब त्यसमा नागरिकहरू एक कदम अगाडि बढिसकेका छन्। उनीहरूले स्वच्छतासित सौन्दर्यलाई जोडेका छन्। एक प्रकारले सुनमा सुगन्ध अनि विशेष गरी यो कुरा देखिन थालेको छ रेलवे स्टेशनमा। म देखिरहेको छु कि हिजो आज देशका कतिपय रेलवे स्टेशनमा त्यहाँका स्थानीय नागरिक, स्थानीय कलाकार, स्टुडेन्ट्स यी सबै आफ्नो सहरको रेलवे स्टेशन सजाउनमा लागेका छन्। स्थानीय कलालाई ध्यानमा राखेर भित्ताहरूमा रंग पोत्ने, साइनबोर्ड राम्रो ढंगमा बनाउने, कलात्मक रूपमा बनाउने, मानिसहरूलाई जागरूक गर्ने कुरामा त्यसमा लगाउने के यस्ता कामहरू गरिरहेका छन्। मलाई कसैले बताएका छन् कि हजारीबागको स्टेशनमा आदिवासी महिलाहरूले त्यहाँको स्थानीय सोहराई अनि कोहबर आर्टको डिजाइनले पूरै रेलवे स्टेशनलाई सजाइदिएका छन्। ठाणे जिल्लाका 300 भन्दा अधिक भलेन्टियरहरूले किङ सर्कल स्टेशनलाई सजाएका छन्। माटुङ्गा, बोरिवली, खार यता राजस्थानबाट पनि थुप्रै खबरहरू आइरहेका छन्। सवाई, माधवपुर, कोटा, यस्तो लागिरहेको छ कि हाम्रो रेलवे स्टेशनहरू आफै आफमा हाम्रो परम्पराहरूको पहिचान बन्नेछन्। जो सुकैले अब खिड्कीबाट चिया पकौडाको ठेलावालालाई खोज्ने छैन। ट्रेनमा बसी बसी भित्तामा देखिनेछ कि यहाँको विशेषता के हो भनेर। अनि यो न त रेलवेको इनिसिएटिभ थियो, न नरेन्द्र मोदीको इनिसिएटिभ थियो, यो नागरिकहरूको थियो। हेर्नुहोस्, नागरिकहरूले गर्दाखेरि के गर्दा रहेछन्। तर म देखिरहेछु कि मैले केही तस्विरहरू भेटाएको छु, तर म चाहन्छु कि म अझ धेरै तस्विरहरू देख्न पाऊ। के तपाईँ जसले रेलवे स्टेशनमा या कतै अनि स्वच्छतासित सौन्दर्यको लागि केही प्रयास गर्नुभएको छ, के तपाईँले मलाई त्यो तस्विर पठाउन सक्नुहुन्छ? अवश्य पठाउनुहोस्, म त हेर्नेछु, मानिसहरूले पनि हेर्नेछन् अनि अरूहरूले पनि प्रेरणा पाउनेछन्। अनि रेलवे स्टेशनमा जे हुन सक्छ त्यो बस स्टेशनमा पनि हुन सक्छ, त्यो अस्पतालमा हुन सक्छ, त्यो स्कुलमा हुन सक्छ, मन्दिरको छेउछाउमा हुन सक्छ, गिर्जाघरहरूको छेउछाउमा हुन सक्छ, मस्जिदहरूको छेउछाउमा हुन सक्छ, बगैँचाहरूमा हुन सक्छ, कति धेरै गर्न सकिन्छ। जसलाई यो विचार आयो अनि जसले यसलाई सुरु गरे अनि जसले यसलाई अघि बढाए सबै अभिनन्दनका हकदार छन्। तर तपाईँले मलाई फोटो अवश्य पठाउनुहोस्, म पनि हेर्न चाहन्छु तपाईँले के गर्नुभएको छ। मेरा प्यारा देशवासीहरू, आफ्नो लागि गर्वको कुरा यो छ कि फरवरीको प्रथम सप्ताहमा 4 तारिकदेखि 8 तारिकसम्म भारतले खुबै ठूलो मेजमानी गरिरहेछ। सम्पूर्ण विश्व हाम्रोमा अतिथि बनेर आइरहेछ अनि हाम्रो नौसेनाले यस मेजबानीको लागि जोडतोडले तयारी गर्दैछ। संसारभरिका कैयन देशहरूको युद्धपोत, नौसेनाको जहाज आन्ध्र प्रदेशको विशाखापट्टनमको समुद्री तटमा भेला हुँदैछन्। इन्टरनेसनल फ्लिट रिभ्यू भारतको समुद्र तटमा भइरहेछ। विश्वको सैन्य शक्ति अनि हाम्रो सैन्य शक्ति बीच तालमेलको एउटा प्रयास हो, एउटा जोइन्ट एक्सर्साइज हो, खुबै ठूलो अवसर हो। आगामी दिनहरूमा तपाईँले टिभी मिडियाद्वारा यसको जानकारी पाउनुहुनेछ, किनकि यो खुबै ठूलो कार्यक्रम हुँदछ अनि सबैले यसलाई बल दिनेछन्। भारत जस्तो देशको लागि यो खुबै महत्वपूर्ण हो अनि भारतको सामुद्रिक इतिहास स्वर्णिम रहेको छ। संस्कृतमा समुद्रलाई उदधि अथवा सागर भनिन्छ। यसको अर्थ हो अनन्त प्रचुरता। सीमाहरूले हामीलाई अलग गर्न सक्छन्, भूमिले हामीलाई अलग गर्न सक्ला, तर जलले हामीलाई जोड्दछ, समुद्रले हामीलाई जोड्दछ। समुद्रद्वारा हामीले आफूलाई जोड्न सक्दछौ, कसैसित पनि जोडिन सक्दछौ। अनि हाम्रा पूर्वजहरूले धेरै अघि विश्व भ्रमण गरेर, विश्व व्यापार गरेर यो शक्तिलाई परिचय गराएका थिए। चाहे छत्रपति शिवाजी होस्, चाहे चोल साम्राज्य होस्, सामुद्रिक शक्तिको विषयमा उनीहरूले आफ्नो एउटा नयाँ पहिचान बनाएका थिए। आज पनि हाम्रा कैयन राज्यहरू छन् जो समुद्रद्वारा जोडिएका छन्। अनेक परम्पराहरू जीवित छन्, उत्सवको रूपमा मनाइन्छ। विश्व जब भारतको अतिथि बनिरहेछ, नौसेनाको शक्तिको परिचय भइरहेछ, एउटा राम्रो अवसर हो। मलाई पनि यस वैश्विक अवसरमा उपस्थित हुने सौभाग्य प्राप्त हुनेछ। त्यसै गरी भारतको पूर्वीय भागमा गुवाहाटीमा खेलकुद समारोह भइरहेछ, सार्क देशहरूको खेलकुद समारोह। सार्क देशहरूका हजारौं खेलाडीहरू गुवाहाटीको धरतीमा आइरहेछन्। खेलको वातावरण, खेलको उमङ्ग, सार्क देशहरूका नयाँ पिढीको एउटा भव्य महोत्सव आसामको गुवाहाटीको धरतीमा भइरहेछ। यो पनि आफैमा सार्क देशहरूसित नाता जोड्ने एउटा राम्रो अवसर हो। मेरा प्यारा देशवासीहरू, मैले अघिबाटै भनेको थिएँ कि मनमा जे आउँछ चाहन्छु तपाईँहरूसित खुलेर त्यसलाई बाटौं। आउने दिनहरूमा 10 र 12 श्रेणीको परीक्षा हुनेछ। पछिल्लो पल्टको मन की बातमा मैले परीक्षाको सम्बन्धमा विद्यार्थीहरूसित केही कुरा गरेको थिएँ। यसपल्ट मेरो इच्छा छ कि जुन विद्यार्थीले सफलता पाएका छन् अनि तनावमुक्त परीक्षाको दिनहरू कसरी बिताए, परिवारमा कस्तो माहौल बन्यो, गुरुजनहरूले शिक्षकहरूले के रोल निभाए, स्वयंले के प्रयास गरे, आफ्ना सिनियरहरूले उनीहरूलाई के बताए अनि के गरे, तपाईँहरूको अनुभव राम्रो होला। यसपल्ट हामी एउटा यस्तो काम गर्न सक्छौ कि तपाईँले आफ्नो अनुभव मलाई नरेन्द्र मोदी एपमा पठाइदिनुहोस् अनि म मिडियासित पनि प्रार्थना गर्नेछु त्यसमा जुन राम्रा कुराहरू छन् आगामी फरवरी महिनामा, मार्च महिनामा आफ्नो मिडियाको माध्यमद्वारा प्रचारित गरून्, ताकि देशभरिका स्टुडेन्ट्सहरूले त्यसलाई पढ्नेछन्, टिभीमा हेर्नेछन् अनि उनीहरूलाई पनि चिन्तामुक्त इक्जाम कसरी हुनेछ, तनावमुक्त इक्जाम कस्तो हुनेछ, हाँस्दै खेल्दै इक्जाम कसरी दिन सकिन्छ, यसको जडीबुटी हात लाग्नेछ। अनि मलाई विश्वास छ कि मिडियाका मित्रहरूले यस काममा अवश्य पनि सहयोग गर्नेछन्, तर त्यतिखेर गर्नेछन् जब तपाईँले सबै कुरा पठाउनुहुनेछ। पठाउनु हुन्छ नि, पक्कै पठाउनुहोस्। धेरै धेरै धन्यवाद साथीहरू। फेरि एकपल्ट अघिल्लो मन की बातको लागि अघिल्लो महिनामा अवश्य भेट्नेछौँ। धेरै धेरै धन्यवाद।